नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म लील प्रकाश चन्द।
कार्यक्रम साझा पहल महिला, लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
कार्यक्रममा हामी कोविड-19 को असर धेरै परेका समुदायको कुरा गर्दै लैंगिक समानता र सामाजिक समावेशीकरणको दृष्टिबाट अब आउने कोविड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनः प्राप्तिको बारेमा छलफल गर्नेछौं।
महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैंगिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती र सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौं।
कोरोना महामारीले महिलामा आर्थिक, सामाजिक, मानसिक तथा मनोसामाजिक रूपमा प्रभाव पारेको छ। स्वास्थ्यका साथै लैंगिक, यौन र प्रजनन लगायतका बहुआयामिक क्षेत्रमा पनि प्रभाव पारेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
कार्यक्रम साझा पहलमा हामी कोविडबाट प्रभावित महिला र किशोरी, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, अल्पसंख्यक, लैंगिक हिंसा, महिला हिंसा, लैंगिक तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञसँगको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौ।
साथै कोविडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै वास्तविक विज्ञसँगको सवाल जवाब पनि प्रस्तुत गर्नेछौ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौ।
यूएन ओमनको सहयोगमा ल्याक नेपाल र अकुराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सीआईएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि cinkhabar.com र मोबाइल एप सीआईएनमा पनि चाहेको बेला तपाई विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सीआईएनको फेसबुक पेजमा गएर सांकेतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलको दोस्रो भागमा आज हामी
कोरोना महामारीले महिला तथा सीमान्तकृत वर्गको मानसिक स्वास्थ्यमा परेको प्रभाव,
एकदमै एकरो हुने, चिन्ता लाग्ने, होइन अब के हुने होला, कतै मलाई पनि लाग्ने नै हो कि लाग्यो भने पहिलो सुरु सुरुमा चाहिँ होइन अब लाग्यो भने मरिने नै हो कि भन्ने खालको त्यस्तो चिन्ता परेकाले होइन मानसिक रूपमा पनि एकदमै गाह्रो भएको थियो।
समस्या समाधानका लागि स्थानीय सरकारले गरेको पहल र सेवा अनि परामर्शका लागि प्रदेश सरकारका योजना,
अब हामीले त्यस्तो स्पेसिफिक ग्रुपहरू जसलाई चाहिँ हामीले सम्बोधन गर्नुपर्छ त्यसलाई चाहिँ हामीले बिमामा आबद्ध गर्ने र सम्बोधन गर्ने किसिमले चाहिँ सोच बनाएका छौँ। अब यो एकदम प्रिलिमिनरी स्टेजमा छ।
र कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाब,
कोविड-19 को संक्रमण चाहिँ अब कमजोर भएर जाने, अब यसपछि अर्को नहुने भन्ने चाहिँ होइन।
साथै कोरोना प्रभावित महिला तथा सीमान्तकृत वर्ग लक्षित देशभरका गतिविधि सहितको विशेष सामग्री पनि कार्यक्रममा सुन्नुहुनेछ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वव्यापी रूपमा कोरोना महामारीपछि चिन्ता र डिप्रेशनका घटना वृद्धि भएको जनाएको छ। डिप्रेशन र चिन्ताका घटनामा 25.6% वृद्धि भएको संगठनले जनाएको हो।
कोविडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकाले यस्ता घटना विश्वव्यापी रूपमा वृद्धि भएको डब्ल्यूएचओको भनाइ छ। यसमा पुरूष भन्दा महिला र किशोरीहरू कोविडका कारण बढ़ी मानसिक रूपमा प्रभावित भएको पाइएको छ।
नेपालमा पनि कोरोना महामारीका कारण मानिसको मानसिक स्वास्थ्यमा धेरै नै नकारात्मक असर परेको विभिन्न तथ्याङ्कले देखाउँछ। राष्ट्रिय महिला आयोगको तथ्याङ्कमा मात्रै कोविडपछि 4,000 भन्दा बढ़ी महिलालाई मनोसामाजिक परामर्श दिइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभरमा गत 35 महिनामा 18,319 आत्महत्याका घटना दर्ता भएका छन्। कोरोना कालमा मान्छे घरैमा थुनिनुपर्ने अवस्था, बेरोजगारी र आर्थिक अभावका कारण बढ़ेको मानसिक तनावका कारण यो तथ्याङ्क बढ़ेको प्रहरीको भनाई छ। नेपालगंजमा पनि कोरोनाका कारण महिलाको मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर परेको देखिन्छ। नेपालगंजबाट निशु जोशीको रिपोर्ट।
औषधि खानालाई कस्तो गाह्रो भयो नि, महँगो औषधि, अपरेसन गर्न पर्यो कति।
बाँके बैजनाथकी 48 वर्षीय उषा दाहाल, उहाँकी आमा 94 वर्ष पुग्नुभयो। मुटु सम्बन्धी समस्या, प्रेसरको समस्याले उहाँले नियमित औषधि सेवन गरिरहनु भएको थियो। तर कोविडको समयमा लकडाउन भएपछि 20 किलोमिटर टाढा रहेको नेपालगंजबाट औषधि लिन सक्नु भएन।
उहाँको मुटु सम्बन्धी प्रेसरको अनि ग्यास्ट्रिक भयो, त्यसैको लागि अब औषधि नभएर चन्द्रकलाले कतिचोटि पठाइदिनु भयो। आर्थिक भएन नि, पैसा भएन, लकडाउन भयो, कतै जान पाइएन, घरमै बस्यो सबैजना, छोरो गाडी चलाउन जाने, गाडी पनि बन्द, घरै बस्ने।
उहाँ जस्तै कोहलपुरकी द्वन्द पीड़ित पार्वती रावलले पनि समयमा औषधि खान पाउनु भएन। यस्ता महामारीले आफू जस्ता बिरामीलाई मानसिक र आर्थिक रूपमा थप पीड़ा दिएको उहाँ बताउनुहुन्छ।
बिहान बेलुकाको थाक तान्न त त्यो आवश्यक छँदैछ, त्यो सँगसँगै विशेष गरी द्वन्दको बेला भएका घाइतेहरू, त्यसैमा एकल महिला, बेपत्ता परिवार, सँगसँगै गरिब परिवार बस्तीहरूमा के उहाँहरूले दीर्घ रोगीले औषधि खान नपाएर, बिहान बेलुकाको छाक टार्न नपाएर, सँगसँगै बढी जुन मानसिक तनाव भयो कि उहाँहरूलाई झन् रोग बल्झ्यो। म लगायत धेरैहरूलाई पहिला त यसै मानसिक तनावमा हुनुहुन्थ्यो,
कोरोनाले कामकाज ठप्प भएपछि कतिपयसँग आर्थिक अभाव भयो। उनीहरूका लागि व्यक्तिगत र टिपियो नेपाल महिला कानून विकास मंच लगायतका विभिन्न संघ संस्था मार्फत काउन्सिलिङ गर्ने, औषधि वितरण गर्ने, राहत दिने लगायतका सेवा दिएको अधिकार कर्मी अधिवक्ता वसन्त गौतम बताउनुहुन्छ।
दैनिक गुजारा चलाउन पनि समस्या थियो, दैनिक औषधि खानुपर्ने औषधिहरू किन्नको लागि अथवा सदरमुकामसम्म आएर औषधि खरिद गर्नको लागि पनि समस्या थियो। कतिपय उहाँहरूलाई चाहिँ एकातिर न्यायको कुराहरूले तनाव थियो भने अर्कोतिर औषधि खान नपाउँदा अथवा अन्य घर व्यवहार चलाउनको मानसिक तनावको कारणले गर्दाखेरि उहाँहरूलाई अब समस्या थियो। यस्तो अवस्थामा हामीहरूले अब समन्वय गरेर पीड़ितहरूले चाहिँ औषधि उपचारमा सहयोग गर्ने परामर्शको सेवा दिनको लागि पनि हामी सहयोगको प्रयास गरेका थियौँ। 50 करोड़ पीड़ितहरूले चाहिँ त्यस्तो खालको सेवाहरू दिएको थियो।
पश्चिम नेपालका 34 जिल्लाका बिरामीलाई उपचार सेवा दिँदै आएको भेरी अस्पताल नेपालगंजमा कोविडको पहिलो फेजको अन्त्यतिर उपचार गर्न आउने बिरामीको भीड़ थियो। लामो समयसम्म भएको लकडाउनले भविष्यप्रतिको निराशा, डर, तनाव, चिन्ता लगायतका मानसिक स्वास्थ्य समस्या देखिएको अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर सुमन अर्याल बताउनुहुन्छ।
कोविडको कारणले गर्दाखेरि अलिकति डरको कारणले चिन्ता मान्ने पनि होइन, भविष्यप्रतिको निराशा पनि के होला कसो होला भन्ने किसिमको एङ्जाइटी आउने भयो सामान्य भयो। कोविड लगायत कुनै पनि भूकम्प महामारीमा आउने जुन स्वाभाविक प्रक्रिया हुन्छ, जुन मानिसले देखाउँछ नि कोविड हुने बित्तिकै भन्दा पनि अलिकति केही समयपछि मानिसको निराशा पनि।
पुरूषहरूमा भन्दा हर्मोन व्यवहार लगायतका कारणले महिलाहरूमा यो समस्या बढी देखिने गरेको उहाँको भनाइ छ।
विभिन्न किसिमका हर्मोनल कुराहरू छन् त्यसमा होइन, त्यो अलिकति महिलाहरूमा तनाव नै अलिकति आफूलाई कुनै कुराको तनाव भयो भने त्यसमा चाहिँ व्यक्त गर्ने एउटा चाहिँ बढी पुरुषहरूले भनिहाल्छ भने महिलाहरूले अलिक कुराहरू चाहिँ त्यति नखोलिहाल्ने होइन, अलिकति एक किसिमको तनाव लिएर बस्ने अब त्यो हुन्छ नि, अनि हर्मोनल कुराहरू छन् यसमा, अलिकति हर्मोनको कुराहरू छन् होइन।
नेपालगंज उपमहानगरपालिकाले मानसिक स्वास्थ्य समस्या झेलिरहेका महिलाहरूलाई औषधि उपचार गर्नुका साथै केही महिलाहरूलाई उद्धार गरिएको र केहीलाई राहत वितरण गरिएको नेपालगंज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह बताउनुहुन्छ।
विशेषतालाई चाहिँ अब साइको सोसियल पनि कसै कसैलाई गरेको हो काउन्सिलिङ, त्यसपछि एकदमै साह्रै विक्षिप्त भएकोलाई चाहिँ हामीले उद्धार गरेर चाहिँ उसमा पठाएको निरसायमा पठाउने गरेका थियौँ। राहतका कुराहरू त अब होइन प्याकेजहरू डिग्ने टिकटहरू यताउता वितरण गरेका थियौँ होइन, तर 4-5 जनालाई साइको सोसियल काउन्सिलिङ गरेको छ,
विपदहरू अकस्मात आउने भएकाले सबैले यस्ता समस्या दोहोरिन नदिन बेलैमा सचेत हुन जरूरी छ।
महामारीले निम्त्याएको मनोसामाजिक समस्या पहिचान गर्न ट्रान्स कल्चरल साइको सोसियल अर्गनाइजेशन नेपाल टीपीओले अध्ययन गरेको एक अध्ययनले पनि कोविड 19 कारण देशमा अन्य अवस्थामा भन्दा पनि बढ़ी मनोसामाजिक समस्या देखिएको थियो।
पहिलो चरणमा 42% उत्तरदाताहरूले कम्तीमा एउटा र 26% उत्तरदाताहरूले दुई वा सोभन्दा बढ़ी मनोसामाजिक समस्या, बेचैनी, डर, चिन्ता, उदास या दिगदारीबाट प्रभावित भएको बताएका छन्।
दोस्रो चरणमा गरेको अध्ययनमा उक्त दर वृद्धि भएर 50% उत्तरदाताहरूले कम्तीमा एउटा र 32% उत्तरदाताहरूले दुई वा सो भन्दा बढ़ी मनोसामाजिक समस्याबाट प्रभावित भएको जवाफ दिएका थिए। महामारीका समयमा अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत वर्ग झनै बढ़ी प्रभावित भए। शारीरिक अशक्तताका कारण अपाङ्गता भएका व्यक्तिको न त स्वास्थ्य उपचारमै सहज पहुँच पुग्यो, न त राहत वितरणमा उनीहरू सहभागी नै हुन सके। आय आर्जनको बाटो समेत गुम्दा उनीहरूलाई भविष्यको मात्रै होइन वर्तमानमा कसरी जिउने भन्ने तनाव दिएको उनीहरू बताउँछन्।
कोरोना महामारीले अर्थतन्त्र तहस नहस बनाउँदा त्यसको असर सीमान्तकृत वर्गमा झनै परेको देखिन्छ। आय आर्जनको बाटो बन्द हुँदा दैनिक जीवन गुजारा गर्न मात्रै समस्या भएन, उनीहरूमा मनोवैज्ञानिक असर परेको छ। रूपन्देहीमा पनि कोरोना कहर पहिले मासिक पाँचजनाले मनोपरामर्श सेवा लिने गरेका थिए भने कोरोनापछि दैनिक पाँच पुगेको छ। साथी अस्मिना पाण्डेको रिपोर्ट सुनौ।
बुटुवलका मीना नेपालीले अटो रिक्सा चलाउन थाल्नु भएको झण्डै पाँच वर्ष भयो। तीन सन्तानकी आमा उहाँलाई कोरोना महामारीपछि आय आर्जनको बाटो नै बन्द भयो। कोरोनाका कारणले दैनिक जीवनयापन असहज भयो, यसले कति रात तनावले छटपटीमा बितेको उहाँ बताउनुहुन्छ।
अटो रिक्सा चलाएर मैले त्यसैबाट जीविका निर्वाह चलाइरहेको थिएँ। अनि त्यसमा चाहिँ यो झ्याप चाहिँ धेरै महिनाको यो लामो समयसम्म यो कोभिडले गर्दा लकडाउन भइदियो है। त्यसमा मैले बच्चाहरूलाई साँझ बिहान चुलो जलाउनको लागि धेरै समस्या पर्यो। किन अब म बाहिर निस्केर गाडी चलाउँ त कोभिड लाग्छ कि भन्ने डर भयो मलाई है। लकडाउन छ, अब त्यसमा चाहिँ कोरोना लागिहाल्यो भने म केही कुछ भयो भने बच्चाहरूलाई फेरि बिचल्ली हुन्छ बच्चाहरूको है।
कोरोना महामारीपछि ठप्प भएको अर्थतन्त्रले सबै जसो मानिसहरूलाई आर्थिक, सामाजिक र मानसिक रूपमा असर गर्यो। यसै त समाजले आफ्नो अस्तित्वलाई सहज रूपमा नस्वीकारेको समाजमा लामो समयसम्म घरमै बस्नुपर्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकलाई पनि धेरै समस्याहरू सृजना भए। यौनिक तथा लैंगिक अल्पसंख्यक महिला निर्जला राउत,
गएको दुई वर्षको लकडाउनको कारणले चाहिँ मैले गर्दै आइरहेको एउटा जागिर पनि खुसी हो। एउटा जागिरबाट निस्किनु पर्यो र त्यसपछि मेरो लकडाउन भएको कारणले चाहिँ मेरो आउने बाटो कहीँ पनि भए त्यही भएको कारणले चाहिँ मसँग नागरिकता छैन। नेपाल सरकारले दिएको राहत मैले पाउन सकिनँ किनकि मेरो नागरिकता नभएको कारण म धेरै कुराहरूबाट वञ्चित भएँ। नागरिकता नभएको कारणले गर्दाखेरि त्यो भएको कारण चाहिँ मैले एकदमै दुःख भोगिरहेको पनि छु अहिले किनकि मसँग जागिर छैन, केही छैन, मेरो आउने बाटो केही पनि छैन। त्यो भएको कारणले चाहिँ धेरै साथीहरूलाई पनि लकडाउनमा एकदमै समस्या भयो होला। मैले अझै पनि सोच्छु अब फेरि लकडाउन भयो भने फेरि यस्तै आयो भने चाहिँ के चाहिँ गर्नु, कसरी दिनहरू घटाउनु, के गर्नु भन्ने कुरा चाहिँ एकदमै मलाई अझै पनि मानसिक चिन्तन चाहिँ भइराख्ने गर्दछ।
एक्लोलाई सहारा दिने वृक्ष समूहका अनुसार रूपन्देहीमा अहिले 6,000 हाराहारीमा यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिक छन्। कोरोनाका कारण ती मध्ये केही अहिले मानसिक रूपमा विचलित भएका छन्। उनीहरूका लागि मनोपरामर्शको काम भइरहेको छ। दृष्टिविहीन नागरिकहरूलाई पनि कोरोना महामारीपछि जीवनशैली सहज बनाउनै हम्मे हम्मे परिरहेको छ। यसले मानसिक रूपमा स्वस्थ हुन नसकेको निशा पाण्डे बताउनुहुन्छ।
जस घरभित्रै नै थुनिन बाध्य भयौँ अनि त्यो बेलामा चाहिँ बाहिर जान नपाउँदा घरमै बस्दा मनमा अनेक कुराहरू खेल्दाखेरि त्यसले चाहिँ हाम्रो नकारात्मक हाम्रो मानसिक स्वास्थ्यमा एकदमै नकारात्मक असर पार्यो। एकरूप हुने होइन अनि डर लाग्ने, चिन्ता लाग्ने गर्दाखेरि कतिपय चाहिँ डिप्रेसनको अवस्थामा पनि पुग्नुभयो। अनि मेरै कुराकानी गर्दा पनि एकदमै एकरो हुने, चिन्ता लाग्ने होइन अब के हुने होला, कतै मलाई पनि लाग्ने नै हो कि, लाग्यो भने चाहिँ पहिलो सुरु सुरुमा चाहिँ होइन अब लाग्यो भने मरिने नै हो कि भन्ने खालको त्यस्तो चिन्ता परेकाले होइन मानसिक रूपमा पनि एकदमै गाह्रो भएको थियो।
कोरोना महामारी अघि मासिक पाँचजनालाई मनोविमर्श सेवा दिँदै आउनुभएका बुटुवलका वरिष्ठ परामर्शविद बेबी शाह बताउनुहुन्छ। तर अहिले महामारी पछि भने दैनिक पाँचजनालाई मनोपरामर्श सेवा दिनु परेको उहाँको भनाई छ। विशेष गरी महामारीका कारण असुरक्षित भविष्यलाई लिएर मानिस विक्षिप्त बन्ने गरेका छन्।
उहाँहरू चाहिँ हाम्रो सम्पर्कमा आइराख्नु भएको छ र काउन्सिलिङ सुविधाहरू लिइरहेको अवस्था पाइएको छ। दैनिक जालदारीमा काम गर्नुपर्ने भएको हुनाले सायद उनीहरू अझै त्यति हाम्रो सम्पर्कमा त्यति आइसकेको चाहिँ मैले महसुस गरेको छैन।
यस्ता विपदबाट सिर्जना हुने भयावह अवस्थालाई सामान्य जनजीवनतर्फ उन्मुख गराउन मानसिक स्वास्थ्यका बारेमा सबै क्षेत्रका नागरिकलाई सचेत गराउनु पर्नेमा सरकारवालाहरूको जोड छ। अस्मिना पाण्डे, रेडियो मुक्ति, बुटुबल। तपाई यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप सीआईएन र सीआईएन खबर .com मार्फत सुन्दै हुनुहुन्छ।
यो कार्यक्रममा हामी कोविड लगायतका विपद प्रभावित महिला र सीमान्तकृत वर्गको भोगाई, उनीहरूका अपेक्षा पुनरुत्थानका लागि सरकारवाला के गर्न सक्छन्, विज्ञसंघको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाको बारेमा खोजी गर्नेछौं।
तपाईंलाई पनि कोविडका बेला आफूले भोगेको समस्या सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा, प्रश्न, गुनासो वा जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुनेछ।
मुलुक संहितामा गएपछि तीन तहको सरकार बन्यो, जसमा जनतासँग जोडिएको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो। अहिलेको विषम परिस्थितिमा यसका असरहरू नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको थियो, तर स्थानीय सरकारका कार्यक्रम बढ़ी कोरोना रोकथामका लागि क्वारेन्टाइन निर्माण, आइसोलेशन सेन्टर निर्माण र कोरोना परीक्षणमा बढ़ी केन्द्रित भएको देखिन्छ।
नागरिकको मानसिक स्वास्थ्य सबल बनाउन मनोपरामर्श तथा विमर्शका कार्यक्रमहरू भने कमै रहेको सिराहाको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोको कुराकानीबाट पनि स्पष्ट हुन्छ। मिथिलाबाट साथी विनोद कुमार महतोले उहाँसँग गर्नुभएको कुराकानी कार्यक्रममा अबको पालोमा।
अति विपन्न महिलाहरूको हकमा हामीले विभिन्न सिपमूलक तालिमहरू हामीले सञ्चालन गर्यौं। अति विपन्नहरूलाई, केही महिलाहरूलाई हामीले बाख्रा पनि वितरण गर्यौं, पाड़ी वितरण गर्यौं, र केही त्यस्ता महिलाहरू जो अति विपन्न छन् तिनीहरूलाई केही सीड मनी दिएर, बिउ पुँजी दिएर पनि हामीले केही व्यवसायहरूमा लगाउनको निमित्त उहाँहरूलाई हामीले त्यो व्यवस्थापन गर्यौं। तसर्थ त्यो विपन्न, अति विपन्न महिला अपाङहरूको हकमा चाहिँ हाम्रो मिथिला नगरपालिकाबाट यी कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेका।
कोविडले प्रभावित महिला तथा सीमान्तकृत समुदायहरूको लागि नगरपालिकाले सेवामा सहज पहुँचको लागि, स्वास्थ्य क्षेत्रमा सहज पहुँचको लागि के प्रयासहरू गरेको छ?
अब स्वास्थ्य सेवाको सवालमा हाम्रो पहिला यहाँ 6 स्वास्थ्य केन्द्रहरू थिए र नेपाल सरकारले स्वास्थ्यमा सबैको पहुँच गर्ने र प्रत्येक वडामा कमसे कम अनिवार्य एउटा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने, र अहिले हाम्रो मिथिला नगरपालिकामा 11 वडा छन् तर हामीले 13 स्वास्थ्य सेवा केन्द्रहरू हामीले सञ्चालन गरिराखेका छौं। र त्यहाँ खास गरेर स्वास्थ्य सेवा केन्द्रमा सेवा लिन जाने भनेको अति विपन्न विपन्न परिवारहरू मात्रै जान्छन्। हुने खाने पैसावालाहरू विभिन्न ठाउँमा ठूला अस्पतालहरूमा गएर उनीहरूले आफ्ना उपचार गराउँछन्, तर यी सेवा केन्द्रहरूमा सेवा लिन जाने भनेको विपन्न वर्गको मानिसहरू नै बढ़ी हुन्छ। त्यसको लागि नेपाल सरकारले तोके भन्दा बढ़ी हामीले नगरपालिकाको तर्फबाट हामीले केही रकमहरू विनियोजन गरेर, जस्तो औषधिहरू खरिद गर्ने सवालमा, औषधि खरिद गर्नको निमित्त तोकेको पैसाले हिजो 6 स्वास्थ्य केन्द्रहरू सञ्चालन भइरहँदा पनि पुग्दैन थियो, र अहिले हामीले 13 स्वास्थ्य केन्द्रहरू, सेवा केन्द्रहरू हामीले सञ्चालन गरेका छौं। जो कोही पनि आउँदाखेरि त्यहाँबाट हामीले सेवा दिने गरेका छौं, सेवा प्रवाह गरिरहेका छौं।
एकातिर महामारीको त्रास, अर्कोतिर बेला बेलामा हुने निषेधाज्ञा, यस्तो अवस्थामा मानिसहरू उदासीनता, डर, अनिन्द्रा, नकारात्मक सोच, भविष्यको चिन्ता जस्ता कारणले मानसिक समस्या शुरू भएको देखिन्छ। त्यसमाथि बेरोजगारी, आर्थिक अभाव, आफन्तको बिछोड़देखि कोरोना संक्रमित हुनेसम्मको डरले मानिसहरूलाई अत्यन्त चिन्तित तुल्याइराखेको छ।
यस्तो अवस्थामा उनीहरूको मानसिक स्वास्थ्य सबल बनाउन प्रदेश सरकारले कस्तो भूमिका निर्वाह गरिरहेको छ त?
यस्तो समस्या देखा परेका व्यक्तिले कहाँ र कसरी मनोपरामर्श सेवा लिन सक्छन् त? रेडियो वाल्मीकि माडीका साथी विकास भूषालले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका योजना तथा नीति कार्यक्रम प्रमुख दीपक तिवारीसँग कुराकानी गर्नुभएको छ।
अहिले हामीले कोविडकै उपचारको लागि चाहिँ यो अब कोविडको अहिले संक्रमण दर निकै कम भए पनि फेरि अर्को चाहिँ संक्रमण बढ्न सक्ने किसिमले हामीले आकलन गरेर तयारी गरेका छौँ र जसरी पहिलाको समयमा हामीले उपचार र निदानलाई निशुल्क गरेर गएका थियौँ आगामी वर्षमा पनि त्यसलाई निरन्तरता दिने र उपचार व्यवस्थापनमा थप चाहिँ आवश्यकता पर्ने क्षमता अभिवृद्धिहरू गर्ने अब तालिम जस्तो उपकरणहरू स्वास्थ्य संस्थाको सुदृढीकरण जस्ता क्रियाकलापहरूलाई चाहिँ बढावा दिने र कोविडको उपचार अब पहिलाको जस्तै दोस्रो वेभमा जस्तै किसिमको ठूलो संक्रमण आयो भने पनि थ्याक्न सक्ने हिसाबले चाहिँ तयारीलाई यथावत राख्ने एउटा पक्ष छ भने दोस्रो चाहिँ अब हामी पूर्व तयारी यस्तो किसिमको महामारी अथवा अरू किसिमको प्रकोपहरू आउँदाखेरि हामीले कसरी चाहिँ काम गर्नुपर्छ कसरी जुझ्नुपर्छ भन्ने कुरालाई अब पूर्व तयारीको रूपमा अहिले हामीले चाहिँ बागमती प्रदेशको 13 जिल्लामा आगामी वर्ष चाहिँ यो स्वास्थ्य विपदको पूर्व तयारीको चाहिँ शुरूआत गर्छौं र त्यसलाई हामीले स्थानीय तहसम्म लैजान्छौं। त्यसमा चाहिँ एउटा वेल डकुमेन्ट रिटर्न चाहिँ पोलिसी चाहिँ स्थानीय तहदेखि प्रदेश सरकारसम्मको चाहिँ पूर्व तयारीको रूपमा चाहिँ हामीले विकास गर्ने त्यसको लागि आवश्यक पर्ने क्षमता अभिवृद्धि गर्ने सोच चाहिँ यो वर्ष बनाएका छौं भने अब सीमान्तीकृत र पछाडि वर्गको लागि चाहिँ के गर्ने उपचारमा भन्ने विषयमा चाहिँ अहिले यो छलफलकै क्रममा छ। अब यो नीति योजना बनाउने यो वर्षको हामीले शुरूआत गरेका छौँ विभिन्न चरणको अहिले छलफल भइरहेको छ। हामीले स्वास्थ्य कर्मीहरूसँग छलफल अहिले निरन्तर गरिरहेका छौँ। चैतको अन्तिम हप्ता चाहिँ अझै हामी यो स्वास्थ्य कार्यालय प्रमुखहरूसँग त्यस्तै चाहिँ जिल्ला अस्पतालको प्रमुखहरूसँग र आयुर्वेद स्वास्थ्य केन्द्रहरूको चाहिँ प्रमुखहरूसँग बसेर उहाँहरूले जिल्लामा चाहिँ कस्तो किसिमको चाहिँ सेवा सर्भिसहरू दिन चाहनुहुन्छ कस्तो दिनुपर्ने छ उहाँहरूको के छ सोच भन्ने विषयमा चाहिँ उहाँहरूसँग एउटा औपचारिक हामी छलफल गर्दैछौँ र उहाँहरूको इनपुटलाई लिएर अब त्यो इनपुट चाहिँ नितान्त हेल्थ सिस्टमभित्रको इनपुट हुन्छ त्यसलाई लिएर हामी चाहिँ अब अलिकति पार्लियामेन्टको ग्रुपहरूसँग पनि योसँग सम्बन्धित समितिसँग पनि उहाँहरूले कस्तो किसिमको चाहिँ इन्भिजन गर्नु भएको छ अथवा कस्तो सुझावहरू छ भन्ने कुरा चाहिँ कलेक्सन गर्ने किसिमले हामी तयारी गरेका छौँ र सम्भवतः अब यो गत वर्षदेखि हामीले यो बागमती प्रदेश सरकारले चाहिँ लोपोन्मुख र सीमान्तीकृत जातिको लागि चाहिँ एउटा प्याकेज ल्याएको थियो संस्थामा स्वास्थ्य संस्थामा गएर सुत्केरी जन्माउने अनि त्यसपछि सुत्केरी हुनेर बच्चालाई खोप लगाउने पूर्ण खोप लगायो भने चाहिँ स्वास्थ्य संस्थामा सुत्केरी गराएर पूर्ण खोप लगाउँदाखेरि थप 5,000 बागमती प्रदेश सरकारको तर्फबाट इन्सेन्टिभ चाहिँ दिने किसिमको कार्यक्रम चाहिँ गत वर्षदेखि शुरू गरिएको छ त्यसलाई निरन्तर गर्छौं र हामीले अहिले वर्कआउट चाहिँ के गरिरहेछौं भने अब त्यस्तो किसिमको सीमान्तीकृत वर्ग पिछडिएको वर्गलाई चाहिँ निशुल्क बिमामा आबद्ध गर्ने किसिमको हुन त नेपाल सरकारले चाहिँ गरिबीको रेखाभित्र रहेकालाई निशुल्क गर्ने भनेको छ तर गरिबीको चाहिँ परिभाषित चाहिँ गर्न सकिएन त्यसले गर्दाखेरि अब अहिले हामीले त्यो कुरालाई थाँती राख्दै अब जबसम्म गरिबीको परिचय पत्र वितरण हुँदैन तबसम्म त्यो लागू हुनलाई सजिलो देखिँदैन त्यसले गर्दा अब त्यो हुनलाई समय लाग्ने देखिएको हुँदा अब हामीले त्यस्तो स्पेसिफिक ग्रुपहरू जसलाई चाहिँ हामीले सम्बोधन गर्नुपर्छ त्यसलाई चाहिँ हामीले बिमामा आबद्ध गर्ने र सम्बोधन गर्ने किसिमले चाहिँ सोच बनाएका छौँ। अब यो एकदम प्रिलिमिनरी स्टेजमा छ मलाई लाग्छ अब यो यसलाई यो छलफललाई अगाडि बढाएर केही न केही किसिमले चाहिँ हामीले बिमा मार्फत चाहिँ सेवालाई सर्वसुलभ बनाउनको लागि सहयोग गर्ने भन्ने चाहिँ बागमती प्रदेश सरकारले ऊ गरेको छ र रिसेन्टली बागमती प्रदेश सरकारले पनि बिमाको एउटा चाहिँ बिमाको कार्यनीति चाहिँ पास गरेको छ त्यसले गर्दा अब त्यो कार्यनीतिमा बसेर हामीले चाहिँ थप यस्ता पिछडिएको आर्थिक रूपले विपन्न अवसरको हिसाबले विपन्न वर्गलाई कसरी सम्बोधन गर्न सकिन्छ कुन मोडालिटीमा जान सकिन्छ त्यसले चाहिँ बाटो खुलेको छ मलाई लाग्छ आगामी आर्थिक वर्षमा चाहिँ हामीले केही न केही यो रूपमा सम्बोधन गर्छौं।
हाम्रो मुलुकमा भने मानसिक स्वास्थ्य समस्याबारे जनमानसमा नकारात्मक सोच बुझाइ छ र सरकारले पनि मानसिक समस्याको रोकथाम र उपचारमा अपेक्षित प्राथमिकता दिन सकेको छैन।
यस विषयमा बढ़ी सचेतना किन आवश्यक छ भने कोरोना महामारी तथा लामो समयको लकडाउनले गर्दा आम मानिसको मनोविज्ञान पारिवारिक जीवन सामाजिक क्रियाकलाप व्यवसाय रोजगारी लगायतमा उब्जेको अत्यन्त प्रतिकूल परिस्थितिका कारण आउने दिनमा मानसिक स्वास्थ्यमा झन प्रभाव पर्ने देखिन्छ।
त्यसैले पनि सरकारको प्राथमिकतामा मानसिक स्वास्थ्य पनि पर्न आवश्यक छ।
कार्यक्रममा अब भने कोरोना र कोरोनाको खोपबारे फैलिएका अफवाहबारे विज्ञसँगको सवाल जवाफ सहितको विशेष श्रृंखला कोविड बारेको भ्रम र यथार्थ साथी सम्झना श्रेष्ठबाट
कोविड बारे भ्रम र यथार्थ विज्ञ संघको सवाल जवाफमा आज हामी मकवानपुरका नागरिकका सवालहरूलाई समावेश गर्दैछौ। सवालको जवाफ दिँदै हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
नमस्कार, म रोहित। मैले सुनेको कोरोना संक्रमण भएका व्यक्तिमा निको भएपछि पनि लामो समयसम्म फोक्सोमा असर गर्छ भनेर, के यो साँचो हो? यदि हो भने असर कम गर्न के गर्न सकिन्छ?
रोहितजी धन्यवाद प्रश्नको लागि। अब कोविड 19 संक्रमण भइसकेपछि प्रभाव पर्ने अङ्ग, सबभन्दा पहिले प्रभाव पर्ने अङ्ग भनेको फोक्सो नै हो। फोक्सोमा चोट हुन्छ, फोक्सोमा त्यसले पारेको अरू प्रभावहरू हुन्छ। त्यो प्रभावका कारणले केही कमजोर, केही खोत भनौँ अथवा त्यसलाई हामीले चोट भनौँ, खत रहने भन्ने बाहिरको छालामा हुँदा भने जस्तै, केही समय त्यहाँ भएको घाउहरू, त्यहाँ भएका अरू परिवर्तनहरू निको भएर पुरानै अवस्थामा आउनका लागि केही समय लाग्ने हुन्छ। यस्तोमा हाम्रो एकदम संयमित आहार विहार, एकदम पोषणयुक्त खानेकुराहरू र सँगसँगै हामीले गर्ने क्रियाकलाप, शारीरिक क्रियाकलापहरूले पनि फरक पार्छन्।
नमस्कार, म युवराज कार्की। कोरोनाको तेस्रो लहर ओमिक्रोनले खासै असर गरेन, यो सँगै अब विश्वबाट कोरोना हराएर जान्छ भन्ने सुनेको छु, के यो कुरा साँचो हो त?
धन्यवाद युवराजी जिज्ञासाका लागि। अहिले सामान्यत धेरैको जिज्ञासाहरू रहिरहेको छ। ओमिक्रोनले खासै असर गरेन भन्दा पनि ओमिक्रोनको संक्रमण जुन नेपालमा शुरूआत हुँदा हामी धेरै जुन अग्रपंक्तिमा रहेर धेरै मान्छेसँग भेटघाट गरेर काम गर्नुपर्ने व्यक्तिहरू, ज्येष्ठ नागरिकहरू, दीर्घ रोगीहरूले खोप लगाइसकेको अवस्था थियो, जसले गर्दा हामीले अघिल्लो भेरिएन्टको तुलनामा जुन चुनौती भोग्यौं, जुन गाह्रो अवस्था भोग्यौं, त्यो भोग्न परेन। त्यसको अर्थ अब कोविड 19 संक्रमण चाहिँ अब कमजोर भएर जाने, अब यसपछि अर्को नहुने भन्ने चाहिँ होइन। विश्वमा धेरै मानिसहरू अझै खोप लगाउन बाँकी हुनुहुन्छ। खोप लगाउन बाँकी रहेको अवस्थामा नयाँ भेरिएन्टहरू आउन सक्ने सम्भावनाहरू एकदमै उच्च रहन्छ। ठ्याक्कै ओमिक्रोन पछि अर्को भेरिएन्ट आउँछ कि आउँदैन, योभन्दा जोखिमपूर्ण हुन्छ कि हुँदैन, यसले गाह्रो अवस्था बनाउँछ कि बनाउँदैन भन्ने कुराहरू ठ्याक्कै भन्न सक्ने अवस्था छैन। अध्ययनहरू भइरहेका छन्, त्यसका विश्लेषणहरू पनि भइरहेका छन्। त्यस्तो अप्ठ्यारो अवस्था नआओस् का लागि हामी सबै खोप लगाउन बाँकी व्यक्तिहरूले खोप लगाउनुपर्ने, जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने कुराहरू चाहिँ अझै केही समय हामीले ख्याल गर्नुपर्ने हुन्छ।
तपाईँ जुनसुकै बेला हाम्रो आईभीआर नम्बर 01-5260-646 कोभिड बारेका कुनै पनि जिज्ञासा, अफवाह वा भ्रम बारेका सवालहरू रेकर्ड गर्न सक्नुहुनेछ। हामी विज्ञ वा सरोकारवालासँग यसबारे सोध्नेछौ।
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजको कार्यक्रममा हामीले कोरोना महामारीका कारण महिला र सीमान्तकृत वर्गको मानसिक स्वास्थ्यमा ठूलो असर परेको देखिन्छ। यसको समयमै निदान गर्न नसके राज्यले ठूलो क्षति बिहोर्न पर्नेछ। निदानका लागि ठाउँ ठाउँमा निशुल्क मनोपरामर्श सेवा उपलब्ध गराउन आवश्यक छ भने उनीहरूको समस्या समाधानका लागि आवश्यक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ।
कार्यक्रम सुन्दै गर्दा केही मनमा लागेको भए भन्नुहोस् है। तपाईकै जिन्दगीका भोगाई र समस्याको सवालमा छलफल गर्ने रेडियो कार्यक्रम साझा पहलको आजको अंकबाट भने विदा लिने समय भएको छ।
तपाईलाई तपाईको पालिका वा सरोकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर दिइएको निर्देशन अनुसार रेकर्ड गराउन सक्नुहुनेछ।
यदि तपाई मानसिक तनावबाट गुज्रिरहनु भएको छ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने तपाईले 24 घण्टा चल्ने र पैसा नलाग्ने हेल्पलाइन नम्बर
सीएमसी नेपालको 1660-8352-015,
टीपीओ नेपालको 1660-01-02-005
र पाटन अस्पतालको हेल्पलाइन नम्बर 1166 सम्पर्क गर्न सक्नुहुन्छ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद, साथै कार्यक्रमलाई सांकेतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म सुशीला श्रेष्ठ
अनि म लील प्रकाश चन्द विदा भए। नमस्कार।